प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 10 दिन बाँकी।
यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। धादिङको बेनीघाटमा भएको बस दुर्घटनामा 19 जनाको मृत्यु, दुर्घटनाको छानबिन गर्न सरकारद्वारा कार्यदल गठन, निर्वाचनको प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह, वीरगंजमा शान्ति सुरक्षाको अवस्था सुधार हुँदै गएपछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी, वीरगंजको श्रीपुर घटनाका दोषीलाई कानूनी दायरामा ल्याउने सर्वदलीय बैठकमा सहमति, जस्तो सुकै अमेरिकी आक्रमणको कड़ा प्रतिकार गर्ने इरानको चेतावनी र राष्ट्रिय लीग अन्तर्गत जावलाखेल युथ क्लबद्वारा नेपाल पुलिस क्लब 3-0 गोलले पराजित। धादिङको बेनीघाट रोराङ गाउँपालिका 5 भैंसी गौड़ा स्थित पृथ्वी राजमार्गमा भएको बस दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ। 19 जनाको मृत्यु र 25 जना यात्रु घाइते हुने गरी आज बिहान भएको दुर्घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा 5 सदस्यीय कार्यदल गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले जानकारी दिनुभयो। कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न भनिएको छ। दुर्घटनामा ज्यान गुमाउनेको शव नदीबाट निकालिएको र मृतकको शनाखत भएको, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइसकिएको, प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रवक्ता काफले बताउनुभयो। यस्तै गृहमन्त्री ओम प्रकाश अर्यालले बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले कलंकी स्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको अवस्था र उपचारबारे जानकारी लिनुभएको हो। त्यसक्रममा मन्त्री अर्यालले घाइतेहरूको उपचारलाई सरकारले उच्च प्राथमिकता दिएकाले दुवै अस्पतालका चिकित्सकलाई घाइतेको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो। बस दुर्घटनामा 19 जनाको मृत्यु भएको र सबैको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा बेलायती नागरिक स्टेवार्ड डोमिनिक इथान, चिनिया नागरिक चाङ चुङ, कास्कीको पोखरा महानगरपालिका 30 का विवेक बास्तोला, स्याङझा वालिङ घर बैहाल काठमाडौँ नागार्जुन बस्ने चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका 4 का ओम कुमार मल्ल र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 4 का इन्जिनियर ठकुरी रहेका छन्। यस्तै तनहुँको शुक्ला गण्डकी नगरपालिका 7 की विष्णुमाया ढकाल, काठमाडौँको बौद्ध टुसालका लोपसाङ्गोले, तनहुँको भीमा नगरपालिका 6 का हरिप्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका 2 का नवीन श्रेष्ठ रहेका छन्। तनहुँको शुक्ला गण्डकी नगरपालिका 7 को रूद्र प्रसाद ढकाल, शुक्ला गण्डकी नगरपालिका 2 की अर्चना पौडेल, कास्की पोखरा महानगरपालिका 14 की अञ्जली छेत्री, कास्की माछापुच्छ्रे गाउँपालिका 3 का रोहित नेपाली, स्याङ्जा पुतली बजार नगरपालिका 6 का घनश्याम सुवेदी, काठमाडौँ महानगरपालिका 32 बुद्धनगरकी अनिसा महर्जन, मोरङ उर्लाबारी 1 की हीरा चौधरी, कास्की पोखरा महानगरपालिका 1 का सुजित नेपाली र भारत उत्तर प्रदेश बसहरी बहराइचका मनिष शुक्ला रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइते मध्ये 1 जनाको काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। बसमा 44 जना यात्रु सवार रहेका प्रहरीले जनाएको छ। निर्वाचन आयोगले यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन आग्रह गरेको छ। निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्नु संविधान, बालबालिका सम्बन्धी ऐन र निर्वाचन आचार संहिता प्रतिकूल हुने भन्दै राजनीतिक गतिविधि र निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन आग्रह गरेको हो। राजनैतिक दल वा उम्मेद्वारले पार्टीको प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको उजुरी प्राप्त भएकाले त्यस्ता कार्य नगर्न सम्बद्ध सबैमा आग्रह गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। केन्द्रीय आचार संहिता अनुगमन समितिमा हालसम्म प्राप्त 85 वटा उजुरी प्राप्त भई सम्बन्धित राजनैतिक दल तथा उम्मेद्वारहरूलाई स्पष्टीकरण सोधिएकामा 54 वटाको जवाब प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्म 79 जनालाई स्पष्टीकरण र 6 जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानून अधिकृत मोहन राज जोशीले जानकारी दिनुभयो। आयोगले निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनैतिक दल, उम्मेद्वार, सरकारी एवं गैर सरकारी संस्था, संचार माध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो। दर्ता भएका संचार माध्यम र आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण लगायत कार्यवाहीका लागि लेखी पठाइएको आयोगले जनाएको छ। निर्वाचन आयोगले प्राध्यापक शिक्षक तथा कर्मचारीलाई निर्वाचनमा राजनीतिक दल तथा उम्मेद्वारको पक्षमा प्रचार प्रसारमा संलग्न नहुन आह्वान गरेको छ। केही प्राध्यापक शिक्षक तथा कर्मचारी दल र उम्मेद्वारका पक्षमा प्रचार प्रसारमा लागेको भनी आयोगमा उजुरी तथा गुनासो प्राप्त भएकाले यस्तो आह्वान गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउनु भएको छ। झापाको दमकमा आज आयोजित चुनावी सभामा अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ़ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड़ दिनुभयो। वीरगंज महानगरपालिकाका केही स्थानमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। शान्ति सुरक्षाको अवस्थामा सुधार हुँदै गएपछि आज बिहानबाट लगाइएको कर्फ्यू हटाइएको हो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी भोलि बिहान 8 बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा भने कायम रहने स्थानीय प्रशासनले सूचना मार्फत जानकारी दिएको छ। यसैबीच पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगंज महानगर 11 स्थित श्रीपुरमा भएको घटना र सो घटनाबाट सृजित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानूनी दायरामा ल्याउने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पीड़ित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशीघ्र सम्पन्न गर्ने र दोषीलाई कानूनी दायरामा ल्याउन धार्मिक अगुवाहरूले सहजीकरण गर्ने निर्णय गरेको छ। बैठकले व्यक्तिगत घटना दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड़काउने, दुष्प्रसार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने, घृणा फैलाउनेलाई साइबर तथा प्रचलित कानून बमोजिम तत्काल कार्यवाहीको दायरामा ल्याउने निर्णय गरेको छ। सामाजिक सद्भाव बिथोल्ने गरी भएको झडप र तोड़फोड़को घटनापछि रौतहटको सदरमुकाम गौरमा शनिबारदेखि जारी कर्फ्यू आज बिहानबाट हटेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान 6:30 बजेदेखि नै कर्फ्यू हटाएको हो। यसैबीच सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आज रौतहटको गौरमा सद्भाव र्याली समेत निकालिएको छ। र्यालीमा हिन्दू तथा मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित आक्रमण गर्ने विकल्प विचाराधीन रहेको संकेत दिनुभएपछि तेहरानले कुनै पनि प्रकारको अमेरिकी सैन्य कार्यवाहीलाई प्रत्यक्ष आक्रमण मानिने चेतावनी दिएको छ। इरानले यस्तो कदमको कठोर प्रतिकार गरिने समेत स्पष्ट पारेको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा सीमित आक्रमण भन्ने अवधारणा नै अस्वीकार्य रहेको बताउनुभयो। शुक्रबार ट्रम्पले तेहरानसँग सहमति हुन नसके सीमित आक्रमण गर्न सकिने सम्भावना विचार गरिरहेको बताउनु भएको थियो। यसैबीच ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिका बीच स्विजरल्याण्डमा दोस्रो चरणको अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ। दुवै देशले वार्ता जारी रहेको जनाएका छन्। यद्यपि अमेरिकी पक्षले आगामी चरणको मितिबारे औपचारिक पुष्टि गरेको छैन। इरान र ओमानका अनुसार थप वार्ता आगामी बिहिबारका लागि तय गरिएको छ। यसै गरी तेहरानमा सम्भावित अमेरिकी सैन्य कार्यवाहीको आशंका बीच भारत सरकारले आफ्ना नागरिकहरूलाई इरान छोड्न आग्रह गरेको छ। अब आर्थिक समाचार भुवन प्रसाद आचार्यबाट।
निर्माण व्यवसायी महासंघले विकास निर्माणका आयोजनाहरूमा स्रोत सुनिश्चित नहुँदा 30,000 भन्दा बढ़ी निर्माण आयोजनाहरू अलपत्र परेको जनाएको छ। महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष 2073-74 पछि मुलुकमा करिब 19 खर्बका 1,00,000 हारारीमा आयोजना बनाउने निर्णय भएकोमा विविध समस्याका कारण हाल 30,000 भन्दा बढ़ी आयोजना अलपत्र अवस्थामा रहेको जानकारी गराइयो। राज्यले वर्षेनी विनियोजन गरेको न्यूनतम पूँजीगत खर्चको आँकड़ा अत्यन्त कमजोर देखिएको तथा स्रोत सुनिश्चितता सहित पर्याप्त बजेट उपलब्ध गराएका विदेशी निर्माण कम्पनी संलग्न मेलम्ची खानेपानी आयोजना नागढुङ्गा सुरुङ मार्ग फास्ट ट्र्याक लगायत राष्ट्रिय गौरवको आयोजना पनि अझै पूरा हुन नसकेको महासंघले उल्लेख गरेको छ। निर्माण उद्योगले कृषि क्षेत्रको ठूलो रोजगारीका रूपमा 25 लाख भन्दा बढ़ीलाई रोजगार दिँदै आएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रको द्रुत विकासका लागि उद्योग मैत्री नीति तथा आधुनिक प्रविधि आवश्यक भएकोमा महासंघले जोड़ दिएको छ। पत्रकार सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भौतिक पूर्वाधार क्षेत्रलाई चलायमान बनाउन सहज र व्यावहारिक नीति तथा नियम लागू गर्न आवश्यक भएकोमा जोड़ दिनुभयो। सरकारले क्वारेन्टिनमा कड़ाई गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको बजार तथा माग बढ़ेको छ। चितौन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा जस्तो केरा बिक्रीको समस्या अहिले नभएको बताउनुभयो। हाल चितौनमा चिनी चम्पा केराले राम्रो मूल्य पाएको र अहिले घरिको 600 बिक्री भइरहेको छ। नेपाल केरा उत्पादक महासंघका संयोजक विष्णुहरि पन्तले जैविक खाद्य सुरक्षामा कड़ाई गर्दा आयातित केरा रोकिएको र नेपाली उत्पादनले बजार पाउन थालेको बताउनुभयो। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख महेश रेग्मीले जिल्लामा उत्पादित केराले बजार र मूल्य नपाउने समस्या हाल हटेको बताउनुभयो। चितवनमा हाल 2000 हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ, जसबाट वार्षिक 70,000 मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ। नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्य बढ़ेको छ। आइतबार उच्च दरमा बढ़ेको सुन चाँदीको मूल्य सोमबार पनि थप बढ़ेको हो। आइतबार तोलामा 5,600 रूपियाँले बढ़ेको सुनको मूल्य सोमबार 3,200 रूपियाँले बढ़ेर 3,13,000 रूपियाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको भाउ तोलाको 3,10,300 रूपियाँ रहेको थियो। गएको बिहिबार पनि सुनको भाउ तोलामा 4,300 रूपियाँले बढ़ेको थियो। गएको सोमबारदेखि बुधबारसम्म लगातार घट्दै गएको सुनको भाउ फेरि उच्च दरमा बढ़न थालेको हो। भोजपुरको रामप्रसाद राई गाउँपालिका बैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती शुरू गरेका छन्। पालिकाले स्याउ खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान संगठित रूपमै स्याउ खेतीतर्फ आकर्षित भएका हुन्। बाक्पा भामला माथिल्लो छाप गाउँको दिङला र चोकथाङ क्षेत्रमा करिब 1,000 उन्नत जातका स्याउका बिरूवा रोपिएको छ। गत वर्ष सामके र तामालुङ गाउँमा मात्रै 100 रोपनी भन्दा बढ़ी क्षेत्रफलमा करिब 1,800 स्याउका बिरूवा रोपिएको थियो।
विभागीय टोली नेपाल पुलिस क्लब जाउलाखेलसँग पराजित भएको छ। सातो बाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न राष्ट्रिय लीग अन्तर्गतको खेलमा जाउलाखेत युथ क्लबले पुलिसलाई 3-0 गोलले हराएको हो। जारी लीगमा जाउलाखेलको यो तेस्रो जित हो। यो जितसँगै 6 खेल खेलेको जाउलाखेलले 9 अङ्क जोडेर तालिकाको 8 स्थानमा उक्लिएको छ। पुलिसको भने यो 4 हार हो। समान खेलबाट पुलिसको 4 अङ्क छ। खेलको 18 मिनटमा निक्लोस ओडाने हेलमेन्टको गोलमा जाउलाखेलले अग्रता लिएको थियो। त्यसको 8 मिनटपछि युवराज ढकालले गोल गर्दै जाउलाखेलको अग्रता दोब्बर बनाए। 78 मिनटमा विकास दरलामी मगरले उत्कृष्ट गोल गर्दै जाउलाखेललाई 3-0 जित दिलाए। विभागीय डर्मीमा एपीएफ क्लब जय ट्रफीको पहिलो दिनको पहिलो इनिङ्समा 185 रन बनाउँदै अल आउट भएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट रंगशालामा टस जितेर नेपाल पुलिस क्लबले एपीएफलाई ब्याटिङको निम्तो दिएको थियो। एपीएफ 63.4 ओभरमा 185 रनमा समेटियो। शुरूआत मध्यम रह्यो। आसिफ शेख 12 रनमा आउट भए। दीपक बोहरा 28 रन बनाएर पेभलियन फर्किए। कप्तान रोहित पौडेलले आक्रमण ब्याटिङ गर्दै 45 रन जोडे पनि ठूलो इनिङ्स खेल्न सकेनन्। सन्दीप जोरा 10 रनमा आउट हुँदा एपीएफ दबावमा परेको थियो। त्यसपछि सुमित महर्जनले 55 रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे, तर अन्य ब्याटरले लामो साथ दिन सकेनन्। भुवन कार्की 4, लोकेश बम 4, अमर रौटेला 8, अभिषेक गौतम 0 र युवराज खत्री 16 रनमा आउट भए। पुलिसका ललित राजवंशी र सागर ढकालले उत्कृष्ट बलिङ गरे। ललितले 4 विकेट लिए भने सागरले पनि 4 विकेट लिए। कुशल भुर्तेलले 2 विकेट लिए। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाबाट आवश्यक सहयोग नपाएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी साम्बाले आफ्नो शल्यक्रिया र पुनस्थापनाका लागि आवश्यक खर्च उठाउन समर्थकसँग सहयोगको याचना गरेकी छिन्। साम्बाले सामाजिक सञ्जालमा लेख्दै आफ्नो उपचारका लागि एन्फाले आवश्यक समन्वय गर्ने आश देखाएर पनि पछि हट्दा समस्या परेको बताएकी छिन्। उनले आफ्नो चोट गम्भीर रहेको र यसमा एन्फाले साथ नदिँदा पीड़ामा रहेको बताएकी हुन्। कतार स्थित एस्पेटार अस्पतालमा उपचार गर्न कमजोर भएकोले सहयोग माग गरेकी हुन्।
अब मौसम। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनुका साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। धादिङको बेनीघाटमा भएको बस दुर्घटनामा 19 जनाको मृत्यु, दुर्घटनाको छानबिन गर्न सरकारद्वारा कार्यदल गठन, निर्वाचनको प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह, वीरगंजमा शान्ति सुरक्षाको अवस्थामा सुधार हुँदै गएपछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी, वीरगंजको श्रीपुर घटनाका दोषीलाई कानूनी दायरामा ल्याउने सर्वदलीय बैठकमा सहमति, जस्तो सुकै अमेरिकी आक्रमणको कड़ा प्रतिकार गर्ने इरानको चेतावनी र राष्ट्रिय लीग अन्तर्गत जावला खेली क्लबद्वारा नेपाल पुलिस क्लब 3-0 गोलले पराजित। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।